जी आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, हमारी रिपोर्ट तैयार नहीं थी लेकिन हम इसी मौजू को आगे बढ़ाते हैं। जैसे कि मैंने आपको बताया कि सदर फ्रांस्वा ओलान कल सदर ओबामा से यहां वॉशिंगटन में मिले। इस सिलसिले में इस वक्त बताया जा रहा है कि बैनुल अक्वामी तालुकात के माहिर प्रोफेसर फैजान हक लाइन पर हैं। प्रोफेसर फैजान, आपको खुश आमदेद।
जी बहुत शुक्रिया।
तो जैसे कि आपकी इल्म में है कि इस वक्त फ्रांस्वा ओलान जर्मनी के चांसलर से मिलने जाएंगे, उसके बाद वो रूस के सदर से मिलेंगे, आप क्या देखते हैं कि किस तरह का इत्तेहाद बनने जा रहा है इस वक्त दाइश के खिलाफ?
जी सबसे पहले तमाम सुनने वालों को बहुत सलाम दुआ और प्यार, अल्लाह ताला उनको अपनी ईमान में रखे। इस वक्त जब से फ्रांस में पेरिस में वो हमले हुए हैं उसकी वजह से हम देखते हैं कि यूरोप में तो तूफान मचा ही है, लेकिन फ्रांस पहली दफा अमेरिका और दूसरे ममालिक जो हैं उनके साथ कोऑपरेट करने चला है। और हम देखेंगे कि एक इत्तेहादियों जो इत्तेहादी हैं, जो कि कोलिशन जिसको हम कहते हैं, जिन्होंने अफगानिस्तान में मुख्तलिफ जगहों पर इकट्ठे काम किया, उसमें जो बड़े बड़े प्लेयर्स होंगे वो अमरीका है, यूनाइटेड किंगडम है, जर्मनी है, फ्रांस है और कुछ और ममालिक भी। लेकिन इसमें जैसे आपने सुना होगा कल प्रेसिडेंट ओबामा ने ये बात कही और फ्रांस के सदर ने कुछ रिजर्व अल्फाज में, मगर उन्होंने भी ये बात की कि जो रूस है यानी रशिया जो है वो और ईरान जो है उनको बाकी दुनिया के साथ मिलकर चलना पड़ेगा। कि एक तरफ तो चले दाइश वाले जो हैं वो तो पागल हैं ही, लेकिन उनके जो पागलपन की वजूहात हैं जिसकी वजह से वो लोगों को रिक्रूट कर रहे हैं वो हैं प्रेसिडेंट असद, बशार अल असद। और बशार अल असद जो हैं उनको बहरहाल जाना होगा। और ये आपको याद है हमने पहले भी गुफ्तगु की थी कि उनके जाए बगैर, नया रजीम आए बगैर सीरिया में कोई पायदार अमन कायम नहीं हो सकता, चाहे रूस और कुछ और ममालिक इकट्ठे हो जाएं, क्योंकि ये सिलसिला जो है वो एक बहुत बड़ी वजह है उस खाना चंगी की और उनको वहां से जाना होगा।
प्रोफेसर फैजान, आपकी इल्म में है कि इस वक्त जो फ्रांस के सदर हैं उन्होंने भी कहा कि वो जमीन पे कोई इस वक्त ट्रूप्स नहीं उतारेंगे और अमेरिका भी नहीं चाहता है कि इराक और अफगानिस्तान के बाद वो कुछ जमीन पे अपनी फौजें भेजे। ऐसे में आपने सुना होगा यहां तजियाकारों का कहना है कि ये जंग नहीं जीती जा सकती जब तक कि जमीनी कोई कार्रवाई ना हो। इस सिलसिले में जो हम सुन रहे हैं वो ये कि बशारुल असद का होना जरूरी है ताकि उनके जरिए दाइश के खिलाफ लड़ाई लड़ी जाए, इस सिलसिले में आप क्या कहेंगे?
जी देखिए, जो जमीन पर लड़ी जाने वाली लड़ाई है वो बाहर के किराए के फौजियों के साथ नहीं लड़ी जा सकती। पाकिस्तान ने भी दहशतगर्दों के खिलाफ जंग लड़ी है, जब तक खुद हमारी यानी पाकिस्तान की फौज मैदान में नहीं उतरी और डिटर्मिनेशन के साथ, कुव्वत इरादी के साथ, तो कामयाबियां जो हैं वो हासिल नहीं की जा सकी। तो जो ममालिक इस वक्त वहां पर इस दाइश की वजह से डायरेक्टली हिट होते हैं उसमें कर्दिस्तान के लोग हैं और इराक के लोग हैं, सीरिया के लोग हैं और उसके साथ सऊदी अरब है और ईरान है
जी।
और जब तक ये लोग खुद अपने फौजी और अपनी आर्मी और अपने रिसोर्सेज वसाइल को इस्तेमाल नहीं करेंगे, अगर अमरीकी वहां जाते हैं या फ्रांसीसी वहां जाते हैं या रशियन जाते हैं, वो कुछ अरसे के लिए जाएंगे और जब उनकी कीमत जो है वहां रहने की बहुत बढ़ जाएगी वो वहां से चले जाएंगे
जी।
आखिर में ये जंग वहां के रहने वाले लोगों की जंग है और उन्हीं को ये लड़नी है
जी।
और मेरा ख्याल में इसमें पाकिस्तान, तुर्की, सऊदी अरेबिया, ईरान, ये ममालिक एक बहुत कलीदी किरदार अदा कर सकते हैं। और ना सिर्फ ये कि मेरे ख्याल में जो मैं सुन रहा हूँ खबरों में और मुख्तलिफ जगहों से, तो मुझे लग रहा है कि कंसेंसस बन रहा है कि जिसमें ये ममालिक जो हैं इनकी क्लोज कोऑर्डिनेशन होगी और इनके साथ अगर हम मगरबी ममालिक के वसाइल को डाल दें और उनकी नो हाउ टेक्नोलॉजिकल हेल्प को डाल दें तो मेरे ख्याल में कामयाबी के इम्कानात बहुत बढ़ जाते हैं। और ये बात बिल्कुल सही है कि फ्रांस के या अमरीका के फौजियों की तादाद वहां बढ़ाने से ये मसले में शायद वक्ती तौर पर कुछ फर्क पड़े, लेकिन अगर उसके जो दूरस्थ नतायज हैं वो अमेरिका के लिए भी, मगरबी ममालिक के लिए भी और वहां के लोगों के लिए भी अच्छे नहीं होंगे।
अच्छा, یہ بتائیے کہ اس وقت آپ برطانیہ کا کیا رد عمل دیکھتے ہیں؟ برطانیہ کے علاوہ یورپین ممالک جن سے امداد مانگی جا رہی ہے، صدر اوباما اس وقت کہہ رہے ہیں کہ انہیں زیادہ فوجیں جو ہیں وہ دینی چاہیے، زیادہ جسے کہتے ہیں خفیہ معلومات دینی چاہیے، زیادہ پیسہ اس میں ڈالنا چاہیے. آپ کیا دیکھتے ہیں کہ یورپ کی طرف سے کیا رد عمل سامنے آ رہا ہے؟
جی، پریزیڈنٹ اوباما جو یہ کام کر رہے ہیں، یہ جو کہہ رہے ہیں وہ بالکل صحیح ہے. لیکن آپ کو جیسے آپ کو یاد ہوگا کہ 9/11 کے بعد جو یورپی ممالک تھے وہ انہوں نے حمایت تو ضرور کی تھی امریکہ کی، اور جب امریکہ جنگ کرنے کے لیے نکلا گھر سے افغانستان میں اور بعد میں عراق میں، تو بہت کم ممالک تھے ان میں سے جنہوں نے ہمارے قدم کے ساتھ قدم جما کے اس جنگ میں حصہ لیا. اور یہ بات جو ہے، کیونکہ اب یورپ کے اپنے گھر میں آگ لگی ہے، تو ان کو احساس ہوا ہے کہ یہ کتنا خطرناک معاملہ ہے اور ان کو یہ کتنا سنجیدگی سے لینا چاہیے. اور اسی لیے پریزیڈنٹ اوباما نے کہا ہے کہ یہ زبانی کلامی جو ہے وہ بات زیادہ دور تک نہیں چلے گی. جو یورپ کے ممالک ہیں ان کو خود آگے بڑھ کے اپنے وسائل شیئر کرنے ہوں گے، معلومات شیئر کرنی ہوگی. اور اگر وہ یہ نہیں کریں گے تو، اگر آپ دیکھیے نا، جو امریکہ ہے وہ 50 ملک ہیں اکٹھے بیٹھے ہوئے، اس لیے ہم اسے یونائٹڈ اسٹیٹس یعنی کہ متحدہ ریاست ہائے امریکہ کہتے ہیں.
جی جی.
وہاں پر یورپین یونین جو ہے وہ ابھی، وہ ایک پنجابی کا محاورہ ہے کہ وہ ابھی تک اپنے جوتے ڈھونڈ رہے ہیں. تو ان کو جب تک یہ کوآرڈینیشن نہیں کریں گے آپس میں، ایک یہ نہیں کہ وہ اپنے سرحدوں کو بھول جائیں، مگر جب تک وہ کوآرڈینیشن نہیں کریں گے، یہی وہ گیپس ہیں جس کے اندر دہشت گرد تنظیمیں جیسے کہ القاعدہ ہے یا آئیسس ہے وہ گھس جاتی ہیں، اور ان کے لیے آسانیاں ہو جاتی ہیں. اور میرے خیال میں اس وقت جو فرنٹ سٹیٹس ہیں، جن کو میں جتنا ایمفسس کروں اتنا کم ہے، جو فرنٹ سٹیٹس ہیں اس جنگ میں، ترکی ہے، پاکستان ہے اور ایران ہے اور سعودی عربیہ ہے، جو فرنٹ سٹیٹس ہیں ان کو ان کی مدد کے بغیر، ان کی کوآرڈینیشن کے بغیر، ان کی willingness، مرضی جو ہو ان کو، جس کو کہتے ہیں کہ سیاسی قوت ارادی، پولیٹیکل ول جو ہے، اس کے بغیر یہ مسئلہ حل کرنا مغربی یا یورپی ممالک کے بس میں نہیں ہے.
جی، یہ بتائیں، آپ کے علم میں ہے کہ روس کا جو ہے وہ ایک جہاز، اس کو ترکی نے مار گرایا. بتایا جاتا ہے، آج جو تازہ اطلاعات ہیں اس کے مطابق، ان کا ایک پائلٹ جو ہے وہ تو بچ گیا، دوسرا جو ہے اس کو مار دیا گیا. ایسے میں آپ کیا دیکھتے ہیں کہ روس اور امریکہ دونوں کس حد تک متحد ہو سکتے ہیں؟ کیونکہ نیٹو میں بھی تو پھوٹ پڑ گئی ہے اس کی وجہ سے. تو جب فرانسوا اولاند جائیں گے اور روس کے صدر سے ملیں گے، آپ کوئی وسیع اتحاد دیکھتے ہیں داعش کے خلاف؟
جی، اسی وجہ سے جو آپ کے سامنے میں نے اپنے دلائل پیش کیے کہ روس جو ہے وہ جب گھر سے نکلا تھا اس کو جنگ کو لڑنے کے لیے، تو وہ ان کی بڑی بوائے جو ہے نا، وہ جو ہے کاؤ بوائے ٹائپ مینٹالٹی سے کہ ہم شوٹ کر دیں گے اور ہم لوگوں کو بتا دیں گے ہم کیا کر رہے ہیں. اور ان کا، آپ کو معلوم ہے کہ وہ دہشت گردی کا شکار ہو چکے ہیں، ان کا ایک ایئر لائنر بھی ڈاؤن ہوا، اور اس کے بعد یہ کہ ان کی یہ جو بڑی ہوئی خود اعتمادی تھی، اس نے بھی بہت نقصان پہنچایا، کیونکہ ان کا خیال تھا کہ ترکی جو ہے وہ دب جائے گا. اور ترکوں کے اور روس کے درمیان جو تاریخی لحاظ سے ہمیشہ دشمنی رہی ہے، زار کے زمانے سے لے کر اور سلطنت عثمانیہ کے زمانے سے، اور وہاں پر آپس میں ان کا جس کو کہتے ہیں نا اعتماد کی فضا بالکل نہیں ہے. اور ترکی جو ہے وہ ایسے ہی لیتا ہے جیسے پاکستان اور انڈیا ایک دوسرے کے خلاف لیتے ہیں کہ کسی نے وائلیشن کر دی ہوا کی، تو ہوائی حدود کی، تو بہت سینسیٹیو ہیں. اور ترکی یہ نہیں چاہتا کہ اس کا کسی بھی طرح سٹیچر جو ہے دنیا کی نظر میں ایسے ہو کہ ہم کمزور ہیں، یا یہ کہ ہم برداشت کر لیں گے کہ ہماری سرحدوں کی خلاف ورزی کی جائے. ترکی جو ہے، جیسے میں نے پہلے بھی عرض کیا کہ ترکی جو ہے وہ اسلامی ممالک میں اس کا ایک بہت سٹیچر ہے، اور وہ سٹیچر یعنی کہ ایک مضبوط ملک کے حساب سے کمپرومائز کرنے پر تیار نہیں ہے. اور ان کی یہ رسپیکٹ اگر نہیں دیں گے ان کو، چاہے وہ روس ہو یا کوئی اور ہو، تو اسی مسئلے کا وہ حل نہیں نکل سکتا. یہ جو چار ممالک ہیں ان کو بہرحال کسی طرح میز پر آنا پڑے گا اور بات کر کے آگے بات بڑھے گی. اور مجھے امید ہے کہ جہاں فرانس کے صدر روس اور امریکہ گئے ہیں، وہ کوشش کر کے استنبول، تہران اور ریاض بھی جائیں اور 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 اسلام آباد، تاکہ ان ممالک سے مل کے وہ ایک کام کر یہ کام ہو سکے. کیونکہ داعش جو ہے سب سے بڑا خطرہ اس کا جو ہے وہ وہاں پر ہے کہ لوگوں کو ہے. جیسے ہم جانتے ہیں کہ انہوں نے کئی شہروں میں جا کر قتل عام کیا ہے، انہوں نے کئی شہریوں کو مارا ہے. ان کے لیے یہ بہت ضروری ہے کہ وہ یہ جنگ کو اپنی جنگ سمجھیں، فرانس اور امریکہ کی جنگ مت سمجھیں.
اچھا جی، آپ ہمارے ساتھ رہیں. اس دوران ہمیں بعض لوگوں نے کال بھی کیا ہے، ان کے سوالات بھی ہم سنتے ہیں. اس دوران ہمیں کال کیا ہے میاں والی سے مرید خان نے، کوہاٹ سے خان اکبر آفریدی نے. اس وقت ایک آئی ڈی بریک لیتے ہیں.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ urduvoa.com.
جی، آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں، اور ہم بات کر رہے ہیں فرانس کے صدر فرانسوا اولاند کی صدر اوباما سے واشنگٹن میں ملاقات کے بعد کے فیصلوں کے بارے میں. اس وقت ہمارے ساتھ بفلو اسٹیٹ یونیورسٹی میں بین الاقوامی تعلقات کے ماہر پروفیسر فیضان حق ہیں، اور اگر کوئی سوال کرنا ہے تو ان سے کیجیے. میاں والی چلتے ہیں جہاں سے مرید خان کچھ کہنا چاہتے ہیں. جی جناب، کہیے. مرید خان
کر رہا ہوں. ہیلو دوست، خیال سے کر رہا ہوں. میری مہمان سے گزارش ہے کہ یہ جو فرانس کے صدر نے کہا ہے کہ ہم بدلہ لیں گے، تو وہ کس سے بدلہ لیں گے؟ اور جب تک کنویں سے کتا نہیں نکالیں گے تو کنواں کیسے پاک ہوگا؟ مسئلہ کشمیر، مسئلہ فلسطین، اور ایک آدمی کچرے کے ڈھیر پر کھڑا رزق تلاش کر رہا ہے اور ایک سونے کے ڈھیر پر کھڑا ہے، تو وہ کیسے امن ہوگا؟ گولے بارود پر خربوں ڈالر خرچ کرنے کے بجائے بھوک اور تعلیم پر خرچ کیوں نہیں کیا جاتا؟
شکریہ آپ کے کال کرنے کا. کوہاٹ سے ہمیں کال کیا ہے خان اکبر آفریدی نے. جی جناب، کہیے.
جی السلام علیکم.
وعلیکم السلام.
فرانس کا واقعی یقیناً قابل نفرت ہے، لیکن امریکہ، برطانیہ اور فرانس نے سی آئی اے کی جھوٹی رپورٹوں پر جس طرح کسی عراق اور افغانستان کو کندھار بنایا ہوا ہے، اور اس جرم میں ملوث جو مجرم ہے ابھی تک وہ انصاف کے کٹارے میں نہیں کیا کر دیے گئے ہیں، جس سے آج بھی وہی داعش پیدا ہو رہے ہیں اور القاعدہ پیدا ہو رہے ہیں اور بے گناہ لوگوں کا خون بہ رہا ہے. فیضان صاحب سے میرا ایک ہی کوشچن ہے.
جی.
ٹونی بلیئر کے عراقی عوام اور انسانیت سے معافی مانگنے پر، خود کو مجرم کہنے پر، کیا امریکہ اور یورپی ممالک کا ضمیر جاگ چکا ہے، یا ان کی مجرمان حرکتوں سے مزید داعش اور القاعدہ پیدا ہوں گے؟
اچھا، شکریہ آپ کے کال کرنے کا. پروفیسر فیضان، آپ کے علم میں ہے کہ یہاں امریکہ کے اندر بھی یہ سوچ پائی جاتی ہے کہ عراق میں جانا غلطی تھی. آپ کیا سمجھتے ہیں عراق کا جو واقعہ ہوا وہ کس حد تک داعش کو پیدا کرنے میں ذمہ داری ادا کرتا ہے؟
جی، اگر ہم پیچھے مڑ کر دیکھیں تو ہمیں یہ پتا چلے گا کہ داعش کی جو پیدائش ہے اس میں یہ جو پالیسیز تھیں عراق پر حملہ کرنے کی، اور صدام حسین کا رجیم جو ہے اس کو ختم کرنے کی، انہوں نے ایک پارٹیسپیشن ہوئی ہے ان کی، اور وہ بہرحال کچھ ذمہ داری جو ہے وہ مغربی ممالک کی بھی ہے جس میں امریکہ بھی شامل ہے، اور وہاں کے لوگوں جس مشکل سے گزرے ہیں اور جس حالات سے گزرے ہیں وہ بھی ایک انتہائی تکلیف دہ بات ہے. اور جیسے آپ کے پہلے جو کالر جو تھے انہوں نے یہ کہا کہ فرانس کس سے بدلہ لے گا، فرانس والے جو ہیں وہ بہرحال آئسس سے ہی بدلہ لیں گے، اس لیے کہ آئسس کے خلاف جب تک دو محاذ پہ لڑنا ہے، ایک تو ظاہر ہے محاذ جو انہوں نے کھولا ہے وائلنس کا، اس پہ لڑنا پڑے گا، لیکن اس کے ساتھ ساتھ جو آئیڈیولوجیکل یعنی کہ نظریاتی محاذ ہے اس کی طرف توجہ دینی بہت ضروری ہے. اور اس سلسلے میں اسی لیے جو کولیشن ہے ان ممالک کا جن کو میں فرنٹ سٹیٹس کا نام دیتا ہوں، ان کے لیے بہت ضروری ہے کہ وہ آپس میں ان کے ساتھ نظریاتی طور پر جنگ کریں، जिसमें एक पार्टी वो कर्द्स की है और कर्दिस्तान का ज्यादातर इलाका जो है वो कुर्दों ने आजाद करवा लिया है आईसिस से, लेकिन इससे आगे उनकी वो उनकी पहुंच से बाहर हैं। दूसरी तरफ इराक में जो इराक की गवर्नमेंट है उनको कुछ अकल के नाखून लेने पड़ेंगे, क्योंकि और उनकी जो कलीद है वो तेहरान में है यानी कि ईरान के पास है। इसी तरह जो तुर्की है, तुर्की की मदद के बगैर और सऊदी अरब की मदद के बगैर आईसिस को ख़त्म नहीं किया जा सकता और उनको टेबल पे लाना पड़ेगा। और नज़रियाती लिहाज से जो मैं बात करना चाह रहा हूँ वो ये है कि आईसिस ने जो नाम अपना रखा है वो उस सोच के मुताबिक है कि आखिरी जो जंग होगी जो जिसके बारे में हम कहते हैं कि हज़रत ईसा की और हज़रत ईसा और इमाम मेहदी एक तरफ होंगे और दज्जाल एक तरफ होगा, ये वो उस माइंडसेट से वो लड़ रहे हैं। और इस माइंडसेट को चैलेंज करना नज़रियाती लिहाज से बहुत ज़रूरी है, और अगर ये हम चैलेंज नहीं कर पाते तो जो मशरिक़ वुस्ता जो है उसको समझें कि वहाँ पर ऐसी आग लगेगी जो कि सारी दुनिया को अपनी लपेट में ले लेगी। और ये अभी भी मुमकिन है कि हम नज़रियाती तौर पर इसके साथ कुछ कर सकें। अगर हम तारीख में पीछे मुड़कर देखते हैं तो ऐसा ही वक्त उस वक्त आया था कि एक तरफ तो क्रूसेडर्स थे वहां पर मशरिक़ वुस्ता में, दूसरी तरफ से मंगोल्स जो थे उन्होंने हमला कर दिया था और मैदान जालूत में फिर जो मदद जो जंग आखिरी फैसला कुन जंग हुई थी। और उस वक्त भी लोगों का ये ख्याल था कि अब जमाना ख़त्म होने वाला है, ये आखिरी जंग है। और उस वक्त भी बहुत से उलमा आगे आए थे और उन्होंने इस बात को बताया था कि ये नज़रियाती तौर पे उन्होंने ये बात कही कि ये वो वक्त नहीं है। इसी तरह इस वक्त हमारे यहाँ नज़रियाती जंग के लिए कोई आवाज़ नहीं उठ रही, ये एक ऐसा वैक्यूम, ख़तरनाक वैक्यूम पैदा हो रहा है जिसका फ़ायदा आइसिस और अलकायदा के लोगों को हो रहा है। और इसमें हमें नज़रियाती तौर पर इन हुकूमतों को आगे बढ़ना पड़ेगा और इनको आवाज़ निकालनी पड़ेगी ताकि हम उन कम से कम नौजवानों का रास्ता रोक सकें ज़हनी लिहाज से जो कि सड्यूस होते हैं उनके प्रोपेगेंडे से।
बहुत शुक्रिया। इस मोड़ पे हम शुक्रिया अदा करते हैं प्रोफेसर फैजान हक का जो बफलो स्टेट यूनिवर्सिटी में बैनुल अक्वामी ताल्लुकात के माहिर हैं और प्रोफेसर हैं। आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज़।